सर्वप्रथम आज ग्रीस आराधना सेवा साथै क्रिसमस सेवामा उपस्थित हुनुभएका सबैजनालाई क्रिसमसको शुभकामना व्यक्त गर्न चाहन्छु। आज संसारमा हामीले हेर्छौँ भने विभिन्न ठाउँहरूमा विभिन्न रङ्गीचङ्गी क्रिसमस ट्रीहरूले भरिएको हामी पाउँदछौँ र यस वर्षमा हामीले हाम्रो चर्चमा पनि हामी केही सजाएका छौँ र मलाई लाग्छ कति ठाउँमा विभिन्न यस क्रिसमस अवसरमा केही साङ्गीतिक कार्यक्रमहरू पनि भइरहेका छन् र क्रिसमसका शुभकामना आदान प्रदानहरू पनि भइरहेका छन् र तपाईँहरूले पनि आफ्नो आफन्त साथीभाइहरूलाई क्रिसमसको शुभकामना तपाईँहरूले व्यक्त गर्नुभयो होला या त तपाईँहरूको फेसबुकमा तपाईँहरूले शुभकामना व्यक्त गर्नुभयो होला, क्रिसमसका बारेमा तपाईँले पोस्ट गर्नुभयो होला। तर वास्तवमा ती शुभकामना व्यक्त गरिरहँदाखेरि वास्तविक सन्देश तपाईँले के दिनुभयो? के एउटा सिजनको रूपमा लिएर दिनुभयो या त क्रिसमसको वास्तविक अर्थ बुझेर यो क्रिसको बारेमा हो भनेर तपाईँले शुभकामना व्यक्त गर्नुभयो? प्रियहरू, म भन्न चाहन्छु कि क्रिसमस केवल क्रिस यीशुको बारेमा हो। जो परमेश्वर जो कन्या मरियमद्वारा पवित्र आत्माद्वारा यस पृथ्वीमा बालक भएर आउनुभएको बारेमा हो। तर यही भन्दै गर्दा एउटा प्रश्न तपाईँ र मेरो बीचमा उठ्दछ, किन ख्रिस यीशु आउनुभयो? विशेष चाहिँ एउटा प्रश्नलाई लिएर हामी आज यस प्रश्नको जवाफ हामी हेर्नेछौँ जुन मत्तीको पुस्तक एक अध्यायको 18-25 हामी विशेष यो प्रश्नको जवाफलाई हामी हेर्नेछौँ। कृपया तपाईँहरूले मसँगै तपाईँहरूको बाइबलमा मत्तीको पुस्तक एक अध्यायको 18-25 पल्ट्याउनु होला। यो नयाँ नियममा पर्दछ, नयाँ नियमको पहिलो पुस्तक र पहिलो अध्यायको 18-25। आशा गर्छु तपाईँले यो खण्डलाई पाइसक्नु भएको छ। म हामी सबैजनाको निम्ति म पाठ गर्नेछु, तपाईँहरूले आफ्नो बाइबलमा हेर्न सक्नुहुन्छ। यदि तपाईँहरूसँग बाइबल छैन भने साथीहरूसँग तपाईँले हेर्न सक्नुहुन्छ या त मलाई ध्यान दिएर तपाईँहरूले सुन्न सक्नुहुनेछ। यसु ख्रिस्टको जन्म यस प्रकारले भयो, उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो। तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो। तर तिनका पति योसेफ धार्मिक मानिस भएका हुनाले तिनलाई शर्ममा पार्ने इच्छा नगरी तिनलाई गुप्तमै त्याग्ने इच्छा गरे। तर जब उनले यी कुरा विचार गर्दै थिए, सपनामा परमप्रभुका दूत देखा परे र उनलाई यसो भने, योसेफ दाउदका छोरा, तिम्री पत्नी मरियमलाई स्वीकार गर्न नडराओ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ उहाँ पवित्र आत्माबाट हुनुहुन्छ। तिनले एउटा पुत्र जन्माउने छिन् र तिमीले उहाँको नाउँ यीशु राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ। पद 22। अगमवक्ताद्वारा परमप्रभुले बोल्नुभएको वचन पूरा हुनलाई नै यी सबै भएका हुन्। हेर, कन्याले गर्भधारण गर्नेछिन् र तिमीले एउटा पुत्र जन्माउनेछिन् र उहाँको नाउँ इम्मानुएल राखिनेछ, जसको अर्थ हो परमेश्वर हामीहरूसँग। योसेफ निद्राबाट बिउजे र परमप्रभुका दूतले उनलाई भने, बोमोजिम उनले मरियमलाई आफ्नी पत्नीको रूपमा स्वीकार गरे। मरियमले पुत्र नजन्माउन्जेल योसेफले तिनीसँग सहवास गरेनन्, योसेफले उहाँको नाउँ यीशु राखे। आउनुहोस् हामी यो खण्डबाट विशेष अघि मैले एउटा प्रश्न राखेको थिएँ, यसो किन आउनुभयो भन्ने प्रश्नको जवाफ हामी हेर्नेछौँ र विशेष यसको जवाफ हामी दुईवटा बुदालाई लिएर हेर्नेछौँ। पहिलो नम्बर, यीशुले आफ्ना मानिसहरूलाई पापबाट बचाउनलाई आउनुभयो। पद 18-21 यीशुले किन आउनुभयो? पापबाट बचाउनलाई आउनुभयो। र दोस्रो, यीशुले अगमबानी पुरा गर्नलाई आउनुभयो। पद 22-25। आउनुहोस् हामी पहिलो बुदालाई हेरौँ, पहिलो जवाफलाई हामी हेरौँ कि यीशु किन आउनुभयो, यसो पापबाट बचाउनलाई आउनुभयो। पद 18-21 हामी हेर्नेछौँ। जब हामी यस खण्डको पहिलोमा हामी हेर्छौँ भने येशु ख्रीष्टको जन्म कसरी भएको छ भनेर बताएको हामी पाउँदछौँ। र जब हामी यो घटनालाई जब हामी 18 र 19 हामी हेर्छौँ भने येशु ख्रीष्टको जन्म एक फरक तरिकाले भएको हामी पाउँदछौँ। जब हामी मानव दृष्टिकोणबाट हेर्छौँ भने यो हाम्रो दृष्टिकोणबाट विश्वास गर्न नसक्ने हिसाबले ख्रीष्ट येशुको जन्म भएको हामी पाउँदछौँ, किनकि उहाँकी आमा मरियम विवाह पूर्व जो कन्या अवस्थामा नै गर्भवती भएकी छिन्। यो एक मानव दृष्टि वा एक गर्भधारणको प्रकृतिभन्दा धेरै फरक छ। यो कसरी सम्भव छ त? पद 18 अन्तिम खण्डले भन्दछ कि उहाँ पवित्र आत्माद्वारा गर्भवती हुनुभएको छ। र जब हामी 20 अन्तिममा पनि हामी हेर्छौँ भने कसरी भन्ने कुराको जवाफ हामीले पाउँदछौँ कि उहाँ पवित्र आत्माबाट, जो ख्रीष्ट पवित्र आत्माबाट हुनुहुन्छ भन्ने कुरा हामी देख्दछौँ। यहाँ मरियमको कुनै पनि पुरुषसँगको संसर्गबाट उहाँ गर्भवती हुनुहुन्न, उहाँ पवित्र आत्माबाट। जब हामी यहाँ हेर्छौँ मरियम र योसेफको कुरा हामी गरेको हामी पाउँदछौँ, थोरै मरियमको बारेमा हामी हेर्छौँ भने हामी पाउँदछौँ कि मरियम एक परमेश्वरको इच्छा चाहने, परमेश्वरको एक आराधक, एक स्त्री थिइन् र उनी एक्लो थिएनन्, उनी आफ्नो दिदीबहिनीहरूसँग थिएन। जब हामी मत्तीको पुस्तक 27 हामी हेर्छौँ, मर्कुस 15 हामी हेर्छौँ भने हामीले स्पष्ट रूपमा पाउँदछौँ। र मरियम कसरी परमेश्वरको एक भक्तिवान, परमेश्वरको चरित्र भएको स्त्री थिइन् भन्ने कुरा हामी जब लुकाको पुस्तकमा हामी हेर्छौँ भने हामी स्पष्टसँग पाउँदछौँ। जब गब्रियल स्वर्गदूतले आएर मरियमसँग कुरा गर्दाखेरिको उनको प्रतिउत्तरबाट हामी स्पष्टसँग पाउन सक्छौँ। र हामी थोरै योसेफको बारेमा पनि हेरौँ कि हामी धेरै कुरा योसेफको बारेमा जान्न सक्दैनौँ, तर पनि योसेफको पिता याकुब थिए र तिनी एक सिकर्मीका छोरा थिए। तर यहाँ हामी पद जब 19 हेर्छौँ भने स्पष्ट रूपमा एउटा कुरा हामी पाउँदछौँ कि उनी एक धार्मिक व्यक्ति थिए। त्यसै कारण जब मरियम गर्भवती भएको थाहा पाए उनले गुप्तमा उनलाई त्याग्ने इच्छा गरे। जब हामी योसेफ र मरियमको मगनीको कुरा हामी गर्छौँ भने अहिलेको आधुनिक मगनी भन्दा यसलाई फरक तरिकाले जुन यहुदी परम्परामा हामी हेर्छौँ भने यो फरक थियो कि जब यहुदी परम्परामा हामी हेर्छौँ भने कि स्त्रीहरू जब 12-13 हुँदाखेरि उनीहरूभन्दा केही जेठो पुरुषहरूसँग उनीहरूको मगनी हुने गर्दथ्यो। र हामी यहाँ स्पष्ट पाउँछौँ कि फेरि पनि पद 18 नै हामी हेर्छौँ भने कि मरियम योसेफसँग जब उनको मगनी भयो त्यसमा उनी अलरेडी गर्भवती भएको पद 18 भन्दछ। र त्यसकारण योसेफले उनलाई गुप्तमा त्याग्ने इच्छा गर्छ कि यो पवित्र आत्माबाट भएको, यो परमेश्वरबाट भएको भन्ने कुरा योसेफ आफैले पनि यहाँ बुझेका छैन। त्यसै कारण उनले गुप्तमा त्याग्ने इच्छा गरेको छ। त्यसै कारण त पद 20 हेर्नुहोस् न, पद 20 तर जब उनले यो कुरा विचार गर्दै थिए सपनामा परमप्रभुका दूत देखा परे र उनलाई यसो भने, योसेफ दाउदका छोरा, तिम्री पत्नी मरियमलाई स्वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ उहाँ पवित्र आत्माबाट हुनुहुन्छ। योसेफ आफैलाई पनि, योसेफलाई यो कुरा थाहा थिएन, उसले यो कुरा बुझेको थिएन कि ख्रीष्ट येशूको बारेमा कि ख्रीष्ट पवित्र आत्माबाट आउनुभएको कुरा योसेफले बुझेको छैन। त्यसै कारण त स्वर्गदूतले उनलाई भन्नु पर्यो र पवित्र आत्मा जो त्रिएक परमेश्वरको तेस्रो व्यक्तित्व हुनुहुन्छ, जो परमेश्वर हुनुहुन्छ र येशु ख्रीष्ट यस संसारमा मानव बनी कन्याबाट जन्मन परमेश्वरकै यो हात हुनुपर्दछ। कुनै मानिस कुनै मानिस दृष्टिकोणबाट कोही पनि यसरी जन्मिन सक्दैन। र जो हरेक मानिस शारीरिक रूपमा जन्मिन्छ, जो एक अर्काको संसर्गबाट जन्मन्छ, ऊ पाप रहित हुन सक्दैन। त्यसै कारण ख्रिस्ट यीशु यस संसारमा परमेश्वरबाट आउनु पर्यो। ख्रिस्ट यीशु मानिसको पापको पतनबाट बचाउनलाई आउनुभएको, त्यसै कारण पवित्र परमेश्वरको आवश्यकता थियो। मलाई एकछिन यहाँ रोक्न दिनुहोस् प्रेयर, किन मानिस को हो भन्ने विषयमा मलाई थोरै कुरा गर्न दिनुहोस्, त्यस पछाडि हामी पापको बारेमा र किन ख्रिस्ट आउनुपर्ने थियो, किन हामीलाई उद्धार र मुक्तिको खाँचो थियो भन्ने विषयमा हामी अझै विस्तृत रूपमा हामी हेर्दै जानेछौँ। सुरुमा मलाई बताउन दिनुहोस् कि हामी मानिस को होइनौ, कि आज संसारमा हेर्छौँ भने मानिसको विषयमा धेरै विभिन्न किसिमका परिभाषाहरू छन्। जब तपाईँले चार्ल्स डार्विनको विकास क्रमवादको सिद्धान्तलाई हेर्नुहुन्छ कि मानिस चाहिँ बाँदरबाट बनेको हो भनेर उहाँले भन्नुहुन्छ, होइन, बाँदर बाँदर हो र मानिस मानिस नै हो। हामीलाई परमेश्वरको वचनले यसरी भन्दछ कि हामीहरू को हौ भन्ने कुरा जब हामी उत्पत्ति एक अध्यायको 26 र 27 पदमा हामी हेर्छौँ भने हामीहरू को हौ भन्ने कुरा हामीलाई स्पष्ट रूपमा परमेश्वरको वचनले भन्दछ। परमेश्वरको वचनले भन्दछ परमेश्वरले हामीलाई सृष्टि गर्नुभएको हो। म पाठ गरिदिनेछु तपाईँ हामी सबैजनाको निम्ति। उत्पत्ति एक अध्यायको 26 र 27 पदले हाम्रो सृष्टिको बारेमा के भन्दछ, हाम्रो बारेमा। अनि परमेश्वरले भन्नुभयो, मानिसलाई आफ्नै स्वरूपमा हाम्रै प्रतिरूपमा बनाऊ, तिनीहरूले समुद्रका माछाहरू, आकाशका पंक्षीहरू, पाल्तु पशुहरू, जमिनमा चलहर गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्। यसै कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो, परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो, नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। मानिस जाति कुनै पनि पशुहरूबाट बनिएको होइन, मानिसहरू परमेश्वरले आफ्नै स्वरूपमा सृष्टि गर्नुभएको, हामी अति उत्तम सृष्टि हो। तर परमेश्वरले किन सृष्टि गर्नुभयो, परमेश्वरले उहाँको महिमाको निम्ति, उहाँसँग संगतिमा रहनको निम्ति परमेश्वरले मानिस जातिलाई सृष्टि गर्नुभयो। जब परमेश्वरले सृष्टि गर्नुभयो, वचनले भन्दछ कि सबै कुरा असल थियो। तर यति हुँदा हुँदै पनि किन ख्रिस्ट आउनु भयो, तर यहाँ ठुलो विद्रोह भएको छ। मानिस परमेश्वरले सृष्टि गर्नुभएको हो, हामीले वचनबाट हेऱ्यौँ, तर त्यही सृष्टिले आफ्नो सृष्टिकर्ताको विद्रोहमा गएको छ। परमेश्वरको महिमाको निम्ति मानिसलाई परमेश्वरले सृष्टि गर्नुभयो, तर परमेश्वरलाई सुन्नुभन्दा मानिस जातिले दुष्ट शैतानलाई सुनेर परमेश्वरको विद्रोह गरेको छ, र पापको कारणले मानिसलाई मृत्युमा पुर्याएको छ। मानिसले परमेश्वरलाई दिनुपर्ने महिमा दिन चुकेका छन्। रोमी एक अध्यायलाई पढाउनुहोस् न प्रेयर, एकपटक हामी रोमी एक अध्यायको 21 देखि 23 पदलाई हामी हेरौँ। रोमीको पुस्तकले हामीलाई यसरी भन्दछ, परमेश्वरको महिमा मानिस जातिले कसरी साटफेर गरेका छन्। रोमी एक अध्यायको 21 देखि 23 पदसम्म म पाठ गर्नेछु, तपाईँहरूले सुन्न सक्नुहुनेछ। किनकि परमेश्वरलाई चिनेर पनि तिनीहरूले परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन्, न त धन्यवाद नै चढाए, तर तिनीहरू आफ्ना विचारमा बेकममा भए र तिनीहरूको मूर्ख मन अझ अँध्यारो भयो। बुद्धिमान छु भन्ने दावी गरे तापनि तिनीहरू मूर्खै भए, र तिनीहरूले विनाशी मानिस, चराचुरुङ्गी, चारखुटे जनावर र घस्रने जीवहरूका मूर्तिका रूपसँग अविनाशी परमेश्वरको महिमा साटफेर गरे। यही नै हो परमेश्वर प्रति आफ्नो सृष्टिकर्ताप्रतिको विद्रोह। एक समय हामी परमेश्वरको ठ्याक्कै यही विद्रोही थियौँ। यही नै हो विद्रोह। र रोमीकै पुस्तक 3:23 भन्दछ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। कुनै अपवाद बिना, कुनै पनि अपवाद बिना हरेक मानिसले परमेश्वरको आफ्नो सृष्टिकर्ताको विद्रोहमा गएको छ। हरेक मानिस आफ्नो सृष्टिकर्ताको विद्रोहमा छ र यो विद्रोहलाई नै बाइबलले पाप भन्दछ। परमेश्वरको वचनलाई, परमेश्वरलाई दिनुपर्ने आदर, परमेश्वरलाई दिनुपर्ने महिमा नदिनु नै परमेश्वरको अनादर हो, त्यही नै पाप हो। र यो कुरा चाहिँ पुरो कुनै पनि संघ संस्थाको नियम कानुन उल्लङ्घन गर्नु या राज्यको कुनै एउटा संविधानको बुदामाथि धावा बोल्नु भन्दा पनि यो माथिल्लो कुरा हो। कि भर्खरै हामीले हेर्दै थियौँ कि हामी परमेश्वरको सृष्टि हौ, हामी मानिस जाति कुनै पनि बाँदरबाट हामी आएका होइनौ, न त कुनै पशु पंक्षीबाट आएका हौ, तर हामीले त परमेश्वरले बनाउनु भएको वचन हामी हेर्दै थियौँ, कुनै सृष्टिकर्ता परमेश्वरको विरुद्धमा जानु हो। र हामीले अघि भर्खरै पढेको पदले भन्दैछ कि सबैले बिना अपवाद सबैजनाले पाप गरेका छन्, त्यसै कारण परमेश्वरको महिमासम्म पुग्नबाट हामी चुकेका छौँ। त्यसै कारण ख्रिस्ट यीशु आउनु पर्यो, त्यसै कारण ख्रिस्ट कन्याबाट आउनुभयो। त्यसै कारण हरेक जो शरीरमा जन्मिन्छ सबै जन्मिँदाखेरि नै परमेश्वरको विद्रोही, आफ्नो सृष्टिकर्ताको विद्रोही भएर जन्मदछ। किनकि हाम्रो पहिलोमा हाम्रो मानिस जब हामी उत्पत्तिमा हेर्छौँ, आदम र हव्वाले परमेश्वरको विरुद्धमा पाप गरेका छन्, परमेश्वरप्रति विद्रोह गरेका छन्, र त्यही विद्रोह हरेक मानिससँग अझै पनि आइरहेको छ, हरेक मानिससँग। त्यसै कारण जो शारीरिक रूपमा हरेक पटक जन्मन्छ, हरेक मानिस परमेश्वरमा जन्मदाखेरिबाट नै एक परमेश्वरको आफ्नो सृष्टिकर्ताको विद्रोही भएर आउँदछ। त्यसै कारण हरेक मानिस जब शारीरिक रूपमा जन्मिन्छ पापको अधीनमा जन्मिँदछ, आफ्नो सृष्टिकर्ताको विद्रोही भएर जन्मिँदछ। र याद गर्नुहोस्, परमेश्वरले यो पाप र परमेश्वरप्रतिको हाम्रो विद्रोहलाई उहाँले खेलबाडको रूपमा लिनुहुन्न। परमेश्वरले हाम्रो पापलाई हल्का रूपमा लिनुहुन्न, उहाँले हाम्रो पापहरूलाई, हाम्रो उहाँप्रतिको विद्रोहलाई उहाँले व्यवस्था गर्नुहुन्न। परमेश्वरले हाम्रो पापहरूलाई एउटा अँध्यारो कोठामा राख्नुहुन्न, परमेश्वरले न्याय गर्नुहुन्छ। र सृष्टिकर्ताको न्याय आसनमा पुग्नु भनेको सबैभन्दा डरलाग्दो कुरा हो, र हामी त्यहाँबाट बच्न हामी आफै असमर्थ थियौँ, कोही पनि आफ्नै तवरबाट सक्षम छैन। त्यसै कारण ख्रिस्ट यीशु एक मानिसको रूपमा आउनुभयो, जो बालकको रूपमा जन्मनुभयो, कि त्यही पाप उद्धार गर्नको निम्ति, त्यही परमेश्वरको क्रोधबाट हामीलाई बचाउनको निम्ति। यो परमेश्वरको क्रोध, जुन परमेश्वरप्रतिको हाम्रो विद्रोहबाट बचाउनको निम्ति अरू कुनै पनि माध्यम छैन, हाम्रो पाप क्षमाको निम्ति अरू कुनै पनि माध्यम छैन, त्यहाँ के हो एउटा माध्यम छ, ख्रिस्ट यीशु। न त तपाईँको बौद्धिक क्षमताले, न त परमेश्वरले सृष्टि गर्नुभएको ती खोला नालामा गएर तपाईँले त्यहाँ गएर कुनै स्नान लिँदाखेरि नै तपाईँको पाप पखालिँदैन, या त पशु पंक्षीलाई काटेर उसको रगत चढाएर नै उसको रगतबाट तपाईँले उद्धार मुक्ति पाउनुहुन्छ, यो असम्भव छ। सृष्टिकर्ता जो परमेश्वरसँग हाम्रो विद्रोही सम्बन्धलाई मिलापमा ल्याउन कुनै पनि सृष्टि, कुनै पनि सिर्जिएका कुराले त्यहाँ परमेश्वरसँग मिलाप ल्याउन सक्दैन। केवल परमेश्वरसँग जो सृष्टिकर्तासँग हामीलाई मिलापमा ल्याउनको निम्ति सृष्टिकर्ताबाट नै पहिलो कदम चालिनु पर्दछ। त्यसै कारण उहाँले नै आफ्नो पुत्र ख्रिस्ट येशु यस संसारमा पठाउनु भयो, त्यही मिलापको निम्ति, हाम्रो पाप क्षमाको निम्ति उहाँले ख्रिस्ट पठाउनु भयो र ख्रिस्ट त्यसको लागि आउनु भएको। जो परमेश्वर हुनुहुन्थ्यो, यो नसम्झिनुहोस् कि ख्रिस्ट केवल 2000 वर्ष अगाडिको मात्रै भनेर नसम्झिनुहोस् कि ख्रिस्ट बाइबलले भन्दछ कि सृष्टिको उत्पत्ति हुनभन्दा अगाडि नै उहाँ हुनुहुन्थ्यो। हामीलाई थाहा छ सुसमाचार योहन्ना एकले भन्दछ कि उहाँ परमेश्वर हुनुहुन्थ्यो, उहाँ आदिदेखि हुनुहुन्थ्यो, तर उहाँ देहधारी हुनुभयो। र हामी अझै कलसीको पुस्तकमा हामी हेर्छौँ भने उहाँ अदृश्य परमेश्वरको प्रतिरूप सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ। त्यही ख्रिस्ट येशु एक बालक भएर यस संसारमा आउनुभयो, जो पापीहरूको पापको उद्धारको निम्ति, जो उहाँ आजभन्दा 2000 वर्ष अगाडि त्यही क्रुसमा ती कुरा उहाँले देखाउनु भएको छ। र हाम्रो उद्धार मुक्ति हाम्रो सृष्टिकर्तासँगको विद्रोहलाई फेरि पुनर्मिलाप गराउन केवल ख्रिस्ट येशु माथिको विश्वासद्वारा मात्र यो सम्भव छ। हाम्रो पाप क्षमा केवल ख्रिस्ट येशुले पुरा गर्नुभएको कलवरीको क्रुसमा, जुन उहाँले बगाउनु भएको रगत, उहाँको मृत्यु र पुनरुत्थान माथिको हाम्रो विश्वासले मात्रै यो सम्भव छ। योभन्दा अरू कुनै पनि माध्यम छैन प्रेरो, उहाँले मात्रै, उहाँको क्रुसको मृत्यु, उहाँको पुनरुत्थानले मात्रै हामीलाई हाम्रो सृष्टिकर्तासँगको मिलापको हामीलाई त्यो कन्फिडेन्स दिँदछ, त्यो निश्चयता दिँदछ। यो सम्भावना मात्र होइन प्रेरो, यो निश्चयता छ, र यो केवल ख्रिस्ट येशुद्वारा मात्रै हामीले पाउँदछौँ। र ख्रिस्ट त्यति मात्रै होइन, ख्रिस्ट येशु परमेश्वरले अगम वक्ताद्वारा बोल्नुभएको अगम बानीहरू पुरा गर्नलाई आउनुभएको हो। आजको हाम्रो वचनको दोस्रो कुरा, जब हामी पद 22 हामी 25 हेर्छौँ भने, विशेष पद 22 र 23 हामी हेर्छौँ भने, यहाँ पुराना अगम वक्ताहरूले बोल्नुभएको कुरालाई उद्धृत गरेका कुराहरू हामी पाउँदछौँ। हामी यो यहाँबाट देख्न सक्छौँ कि ख्रिस्ट येशुको जन्म कुनै पनि आकस्मिक हिसाबले भएको होइन, यो परमेश्वरको योजनाबद्ध, परमेश्वरले नै धेरै अगाडि भन्नुभएको कुराहरू पुरा हुनलाई त्यो समयमा भएको हो। परमेश्वरले प्रतिज्ञा गर्नुभएको कुरा पुरा गर्नलाई ख्रिस्ट येशुको जन्म भएको हो। जब हामी सुरुमा नै उत्पत्ति 3:15 जब हामी हेर्छौँ कि त्यहाँ हामी स्पष्ट रूपमा पाउँदछौँ, त्यसको सन्दर्भ हामी हेर्छौँ भने पक्कै पनि त्यहाँ पतनको छ। र जब हामी त्यो 15 हेर्छौँ, त्यहाँ परमेश्वरले पतन पछाडि स्त्री र त्यहाँ सर्पलाई उहाँले क्रस गर्नुभएको कुरा हामी पाउँदछौँ, एउटा त्यहाँ परमेश्वरले श्राप दिनुभएको कुरा हामी पाउँदछौँ कि यसले यसरी भन्दछ, म पाठ गरिदिनेछु, उत्पत्ति 3:15, तेरो र स्त्रीको बीचमा र तेरो सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु, त्यसले तेरो शिर कुच्याउनेछ र तैँले त्यसको कुर्कुचो डस्नेछस्। यो पदमा जब हामी हेर्छौँ भने परमेश्वरले दुष्टलाई दिनुभएको श्राप हामी पाउँदछौँ, र जसलाई हामी शैतान पनि भन्दछौँ, अर्थात् सर्प र स्त्रीको बीचमा एउटा लडाईँ हामी यहाँ देख्दछौँ। र यस लडाईँमा जो कोही पनि, जब पुरुष र महिलाको संसर्गबाट जन्मेको मानिसले यो लडाईँमाथि विजय गर्न असम्भव छ, किनकि अघि पनि मैले भनेको छु, त्यही कुरा दोहोऱ्याउन चाहन्छु, किनकि ती मानिस सुरुबाट नै आदम र हब्बाको पतनबाट नै त्यो पाप त्यस मानिसमा पनि आउँदछ। त्यसै कारण यो लडाईँ विजय हुनको निम्ति एक पवित्र जन, जो सिद्ध व्यक्तिको आवश्यकता छ, जो स्त्रीको सन्तान जसले ख्रिस्ट येशूलाई जनाउँदछ। र उत्पत्ति 3:15 नै परमेश्वरले यो कुरा प्रतिज्ञा गर्नुभएको छ, जब मानिसको पतन भयो त्यस पछाडि नै परमेश्वरले आफ्नो पुत्र ख्रिस्ट पठाउनको निम्ति उहाँले यो प्रतिज्ञा गर्नुभएको छ। र यही उत्पत्ति 3:15 जुन प्रतिज्ञा आधारितमा रहेर नै बाँकी अगम बानीहरू यसकै आधारमा रहेर अगम बानीहरू भएका छन्। त्यसै कारण हामी यसैको पुस्तकमा हामीले स्पष्टसँग यहाँ मतीले कोट गर्नुभएको जुन 23 हामी स्पष्टसँग पाउँदछौँ कि यहाँ यसरी भन्नुहुन्छ, हेर कन्याले गर्भधारण गर्नेछिन् र तिमीले एउटा पुत्र जन्माउनेछिन् र उहाँको नाउँ इमानुएल राखिनेछ, जसको अर्थ हो परमेश्वर हामीसँग। यो अगमबानी ख्रिस्ट येशूको जन्म हुनुभन्दा धेरै वर्ष अगाडि परमेश्वरले आफ्नो अगमभक्तहरूद्वारा उहाँले बोल्नुभएको छ कि येशू कन्या मरियमबाट जन्मनुभयो। उहाँले हामीलाई परमेश्वरको प्रेम, जो जसको अर्थ परमेश्वर हामीसँग, परमेश्वरको उहाँले हामीलाई आभास दिनुभएको छ। हामीले अघि मात्रै पढ्दै थियौँ कि वचन पठनमा हामीले यसाया 9:6-7 कि एकजना बालकको जन्म भएको छ जो ख्रिस्ट येशू हुनुहुन्छ, जो कन्याबाट जन्म भएको बालक हुनुहुन्छ, कि येशू ख्रिस्टको जन्मले परमेश्वरले पुरानो करारमा अगमवक्ताहरूद्वारा बोल्नु भएको पुरा भएको कुरालाई यहाँ देखाउँदछ। र यी सबै कुरा परमेश्वरको योजनाबद्ध पुरानो करारको अगमवक्ताहरूले बोल्नुभएको कुरा पुरा हुनको निम्ति हामी मानिसहरूको उद्धारको निम्ति ख्रिस्ट येशू आउनुभएको। र ख्रिस्ट येशू एक मानिस मात्रै हुनु भएन कि ख्रिस्ट येशू 100% मानिस र 100% परमेश्वर भएर जिउनु भयो, कि उहाँ परमेश्वर र मानिस। त्यसै कारण उहाँ सिद्ध हुनुहुन्थ्यो र उहाँकै कारण, उहाँले मात्रै हरेक मानिसलाई उहाँमाथिको विश्वासद्वारा मात्रै हामीलाई पापबाट उद्धार र मुक्ति दिन सक्नुहुन्छ। र यही कन्याबाट जन्मिनु भएको ख्रिस्ट येशूमाथि राखिएको हाम्रो विश्वास र उहाँले गर्नुभएको क्रुसको मृत्यु, उहाँको पुनरुत्थानले हाम्रो उद्धार भएको छ। के तपाईँले यही ख्रिस्ट येशूलाई विश्वास गर्नुभएको छ? के यही ख्रिस्ट येशूमा, केवल यही ख्रिस्ट येशूमा मात्रै हाम्रो उद्धार मुक्ति छ र यही ख्रिस्ट येशूमा मात्रै हाम्रो अनन्त जीवन छ, उहाँमा मात्रै हाम्रो मुक्ति छ? र हामी त्यही ख्रिस्टको जन्मोत्सवसँगै हामी आराधना सङ्गतिमा छौँ। तपाईँलाई भन्न चाहन्छु, आजको दिन जुन ख्रिस्ट येशूको जन्मदिन, उद्धारकर्ता प्रभु येशू ख्रिस्टको जन्मदिन, जो एक बालकको रूपमा आउनुभयो, यसमा परमेश्वरले आफ्नो प्रेम मात्रै प्रकट गर्नुभएको छैन। हामी थाहा गर्छौँ कि परमेश्वरले ख्रिस्टको जन्मसँगै आफ्नो प्रेम आफैलाई हामीसँग प्रकट गराउनु भएको छ, यी सँगसँगै परमेश्वरले आफू को हो भन्ने कुरालाई पनि प्रकट गर्नुभएको छ। योसँगै यो जोडिएको छ कि परमेश्वर न्यायी परमेश्वर हुनुहुन्छ भन्ने कुरा पनि ख्रिस्टको जन्मसँगै जोडिएको कुरा छ। कि ख्रिस्ट येशू हाम्रो पापको विरुद्धमा, हामीले गरेको पापको निम्ति उहाँ मर्ण, हामीले पाउनुपर्ने दण्ड उहाँ लिन आउनुभयो, किनकि परमेश्वरले हरेक पापीलाई उहाँले दण्ड दिनुहुन्छ। त्यसै कारण ख्रिस्ट येशू चाहिँ हामीलाई पापको उद्धार गर्नको निम्ति, र त्यो कसरी गर्नुभयो? कलवरी क्रुसमा। र त्यही भएर अब ख्रिस्टमा हुनेहरूलाई अब दण्डको आज्ञा छैन भनेर वचनले भन्दछ। ख्रिस्टको जन्मसँग परमेश्वरको न्याय जोडिएको छ, ख्रिस्टको जन्मसँगै हामीले ख्रिस्ट येशूद्वारा हामीले उद्धार पाएको कुरा जोडिएको छ। त्यसै कारण जोन पाइबरले यसरी भन्नुहुन्छ, असल शुक्रबार अथवा गुड फ्राइडे नै ख्रिसमसको एउटा उद्देश्य हो, यो दुईटाको उद्देश्य जोडिएको छ। क्रिसमस केवल क्रिसमसमा मात्रै सीमित छैन, त्यसै कारण आज हामी क्रिसमसमा हामी गाउँछौँ, हामी क्रिसमसमा आनन्दित हुन्छौँ, तर केवल हामी ख्रिस यीशुको जन्मको कारणले मात्र होइन, तर त्यही ख्रिसले हाम्रो पाप उद्धार मुक्ति गर्नुभएको कारण, हाम्रो पाप थुनुभएको कारण, उहाँमाथि हामीले विश्वास गरेको कारण, हामीले बचाउने विश्वास उहाँले दिनुभएको कारण हामी यो समयमा अझै उत्साहित हुन्छौँ। त्यसै कारण ख्रिसमा हुनुभएको प्रिय मित्रहरू, के आजको तपाईँको आनन्द, तपाईँको जीवनको शान्ति, यो खुसी के त्यही ख्रिस हुनुहुन्छ? के तपाईँको पनि हृदयको खुसी केवल यी रङ्गी चङ्गी या त एउटा उपहार साटफेरको बारेमा मात्रै, त्यही कुराले मात्रै तपाईँ उत्साहित हुनुहुन्छ? के तपाईँको खुसी, तपाईँको आनन्दको केन्द्र के यही ख्रिस्ट हुनुहुन्छ? र तपाईँले क्रिसमसको बारेमा धेरै कुराहरू सुन्नुभएको होला, जस्तै तपाईँले सन्त क्लाउडको बारेमा सुन्नुभएको होला, उपहार साटा साटको बारेमा सुन्नुभएको होला, कुनै साङ्गीतिक कार्यक्रमको बारेमा सुन्नुभएको होला। तर वास्तवमा क्रिसमस यी सबै कुराको बारेमा होइन, क्रिसमस त ख्रिस्ट यीशुको बारेमा, यो त हाम्रो उद्धार मुक्तिको निम्ति आउनुभएको हाम्रो उद्धारकर्ताको बारेमा हो। उहाँले हामीलाई उद्धार मुक्ति दिनुभएको उहाँको क्रुसको बारेमा हो। र अन्तमा म यही भन्न चाहन्छु, यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने प्रियहरू, ख्रिस्ट यीशुमाथि विश्वास गर्नुहोस् कि उहाँ मात्रै एउटा माध्यम हुनुहुन्छ जो हाम्रा सृष्टिकर्ता परमेश्वरसँग हाम्रो विद्रोही सम्बन्धलाई मिलाप गर्नुहुने, जो आफै खुसमा मर्नुहुने, जुन पापको दण्ड खुसमा लिनुहुने उहाँ मात्रै हुनुहुन्छ। र त्यही उहाँको खुसको मृत्यु र पुनरुत्थानले मात्रै सृष्टिकर्ता परमेश्वरसँग हामीलाई मिलाप गराउँदछ। ढिलो नगर्नुहोस्, समय अहिले नै हो, समय आजै हो कि उहाँमाथि विश्वास गर्नको निम्ति। यदि ढिला भयो भने पुरैहरू, ढिला भयो भने हामी एक दिन यही सृष्टिकर्ता परमेश्वरको अगाडि उहाँको न्यायमा हामी खडा हुनुपर्नेछ। संसारले दिएको परिभाषा अनुसार होइन, कुनै पनि बाँदरको अगाडि होइन, तर सृष्टि गर्नुहुने, हामीलाई बनाउनुहुने परमेश्वरको न्याय आसनमा हामी एक दिन खडा हुनेछौँ। यदि तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने उहाँको त्यो न्याय, त्यो दण्डबाट उद्धार छ केवल ख्रिस्ट यीशुमा। र समय आज नै हो प्रेयरहरू, ख्रिस्ट यीशुमा विश्वास गर्नुहोस् र उद्धार मुक्ति पाउनुहोस्। आफ्नो पाप क्षमा केवल ख्रिस्ट यीशुमा मात्रै छ। र ख्रिस्टमस फेरि पनि भन्न चाहन्छु, अरूको विषयमै नभएर ख्रिस्ट यीशुको विषयमा, यो उहाँको बारेमा हो। आउनुहोस् प्रार्थना गरौँ।